नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा लक्ष्मी पौडेलसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
सरकारले मित्रता छ भन्दैमा भारतलाई सीमा मिच्न नदिने, बैतडीमा मोदीको पुतला दहन, गो ब्याक इन्डिया भन्दै प्रदर्शन।
मंगसिर 14 उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता, सरकारले सुरक्षाका लागि सेना खटाउने।
रौतहट बमकाण्डमा पक्राउ परेका आलम विरुद्ध थुनछेक बहस सुरु, एटीएम ह्याक गर्ने 5 चिनिया जेल चलान।
जम्मू काश्मीर क्षेत्रमा भारी हिमपात, जनजीवन नराम्ररी प्रभावित, 6 मृत्यु।
र म्यानमारसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल 3-0 पराजित।
सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले हालै भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई अस्वीकार्य भएको बताउनु भएको छ। आज मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा उहाँले यसबारे परराष्ट्र मन्त्रालयले पनि जवाफ दिइसकेको बताउँदै भारतले एकतर्फी रूपमा गरेको निर्णय अमान्य हुने बताउनुभयो। उहाँले दुई देशबीच कतिपय ठाउँमा सीमा विवाद रहेको र टुंग्याउन बाँकी रहेको भन्दै त्यसलाई दसी प्रमाण र तथ्यका आधारमा टुंग्याउनु पर्नेमा जोड़ दिनुभयो।
एकपक्षीय रूपमा जारी भएको पोलिटिकल नक्सालाई हामीले अस्वीकार गर्ने र कूटनैतिक राजनीतिक तहबाट त्यसलाई समाधान गर्ने काम गर्नेछौँ। त्यसका निम्ति हाम्रा कतिपय सीमासँग सम्बन्धित विषयवस्तुहरू खालि त्यहाँको मात्रै होइन, अन्यत्र ठाउँमा पनि हाम्रा कतिपय चिजहरू सीमा सम्बन्धी विषयहरू टुङ्गो लगाउन बाँकी छ र हाम्रा ऐतिहासिक तथ्य प्रमाण दशीका आधारमा हामीले त्यसलाई टुङ्ग्याउनेछौँ।
मन्त्रीबास कोटाले हालै भारतले आफ्नो भूभाग भनेर नक्साभित्र समेटेको क्षेत्रमा यसअघि नेपालले जनगणना समेत गरेको, राजस्व संकलनको काम समेत गरेको उल्लेख गर्नुभयो।
यस्तै परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले छिमेकी मुलुकसँग मित्रता छ भन्दैमा सीमा मिच्न नदिइने प्रश्न पार्नु भएको छ। आज बैतडीमा भएको कार्यक्रममा मन्त्री गेवालीले कालापानी नेपालकै भएको र कसैले मिच्न नपाउने बताउनुभयो। भारतीय नक्सामा नेपालको भूमि राखिएको भन्ने कुरा सञ्चार माध्यमबाटै थाहा पाएको बताउँदै उहाँले भारतबाट आधिकारिक रूपमा कुनै जानकारी नआएको बताउनुभयो। कालापानी हाम्रै हो, उहाँले भन्नुभयो, नक्सामा नेपाली भूमि राखिएकोमा कूटनैतिक पहल भइरहेको छ।
भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भएको छ। बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमि राखिएको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन गरिएको हो। गो ब्याक इन्डिया नारा लगाउँदै सत्तारूढ नेकपाको विद्यार्थी संगठन अनेरा सोभिमा आबद्ध विद्यार्थीहरूले बिहान प्रदेश तीनको अस्थायी राजधानी हेटौँडामा प्रदर्शन गरेका छन्। यस्तै चितवन, नवलपरासी, अर्घाखाँसी लगायत देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ।
कांग्रेस सभापति शेरबहादुर देवालले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपु लेकलाई भारतको नक्सामा राखिएकोमा आपत्ति जनाउनु भएको छ। भारतीय राजदूत मनजीव सिंहपुरीलाई फोन गरेर देवालले भारतीय नक्सामा नेपाली भूमि राखिएकोमा विरोध जनाउनु भएको हो। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार सभापति देवालले आज साँझ राजदूत पुरीलाई फोन गरेर नेपाली भूमिलाई भारतीय नक्सामा राखिएको विषयमा आपत्ति जनाउनु भएको हो। देवालले भारतले जारी गरेको नक्साप्रति आफ्नो ध्यान आकर्षण भएको बताउँदै काला पानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्य स्मरण गराउनु भएको छ।
नेपालमा व्यापक विरोध भइरहँदा भारतले नेपाली भूमि नमिचेको दावी गरेको छ। नेपाली भूमि कालापानी लिपुलेक र लिम्पिया धुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला भारतले नेपाली भूमि नमिचेको दावी गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले आज नयाँ दिल्लीमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकारले सोधेको प्रश्नमा नेपालसँगको सीमा रेखामा कुनै हेरफेर नगरिएको जवाफ दिनुभएको हो। भारत आफ्ना निकट छिमेकीहरूसँग द्विपक्षीय सम्बन्धका क्रममा उठेका सवाललाई वार्ताद्वारा समाधानका लागि तयार रहेको पनि उहाँले बताउनु भएको छ।
नयाँ नक्साले भारतको सार्वभौम भूमिलाई ठिक तबरले समेटेको छ। नयाँ नक्साले नेपालसँगको सीमालाई तलमाथि पारेको छैन। दुवै देश सम्मिलित संयन्त्र मार्फत सीमा निर्धारण प्रक्रिया चलिरहेको छ। मैत्री सम्बन्धको मर्म अनुरूप वार्ताबाट हल खोज्न हामी प्रतिबद्ध छौँ। सँगसँगै एउटा महत्वपूर्ण कुरा, दुई देशका बीचमा मतान्तर खडा गराएर स्वार्थ साँच्न चाहने तत्त्वहरूलाई हामी दुवै पक्षले रोक्नु पर्दछ।
मंगसिर 14 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेद्वारको मनोनयन पत्र दर्ता भएको छ। बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ताका लागि समय तोकिएको थियो। प्रतिनिधि सभाको कास्की 2 र प्रदेशसभा अन्तर्गत भक्तपुर 1 क, बागलुङ 2 ख र दाङ 3 खमा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधि सभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र काँग्रेसले खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ।
दर्ता नमिलेपछि कास्कीमा 3 दलले मनोनयन दर्ता गर्न पाएनन्। सबै प्रक्रिया पुर्याएर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय नागरिक पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीका उम्मेद्वारहरू यत्तिकै फर्किन बाध्य भए। कास्कीमा 11 स्वतन्त्र र 11 दलका गरी 22 उम्मेद्वार छन्। कास्कीमा साझा पार्टीबाट रजनी केसीको उम्मेद्वारी परेको छ। विवेकशील पार्टीले पार्टी दर्ता नभएकाले स्वतन्त्रबाट जमुना शर्माको मनोनयन दर्ता गरेको छ। जनकपुरबाट स्वतन्त्र उम्मेद्वारी दिन पुगेका डाक्टर कृष्ण चन्द्र प्रसाद शाह पनि प्रस्तावक र समर्थक नै नपाएपछि फर्किनु भएको छ।
प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवी प्रसाद ढकाल र काँग्रेसका कृष्ण भडेल, नेमकिपाका निरज लवज लगायत 21 मनोनयन दर्ता भएको छ। 11 दल र 10 स्वतन्त्रले मनोनयन दर्ता गराएका हुन्। बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र काँग्रेसका जीत शेरचनको मनोनयन दर्ता भएको छ। 2 स्वतन्त्र उम्मेद्वार सहित 10 मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।
दाङमा नेकपाकी विमला ओली र काँग्रेसका केशव आचार्यले उम्मेद्वारी दर्ता गराउनु भएको छ। दाङमा 14 उम्मेद्वारी दर्ता गराएका छन्। राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार लगायत नेपाल मजदूर किसान पार्टी, राप्रपा संयुक्त, नेकपा माले, समाजवादी, राप्रपा, मंगोल नेशनल, नेपाल लोकतान्त्रिक साझा पार्टी, काँग्रेस बीपी विचार लगायतका दल र स्वतन्त्र गरी मनोनयन दर्ता भएको हो। भोलि उम्मेद्वारको विरोधमा उजुरी दिन सकिने र पर्सि कार्तिक 23 मनोनयन पत्र र उजुरी उप जाँचबुझ गरी उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
सरकारले मंगसिर 14 हुन लागेको उपनिर्वाचनको सुरक्षामा सेना खटाउने भएको छ। गत साता भएका विभिन्न मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिनुभएको हो। मंगसिर 14 हुने प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहका 3 निर्वाचनमा नेपाली सेना परिचालन हुने मन्त्री बास्कोटाले बताउनुभयो।
रौतहटको राजपुरमा इटाभट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलम विरूद्ध आजदेखि थुन्छेक बहस शुरू भएको छ। आज तीनजना वकिलले थुन्छेक बहस गरेका छन्। 3 जारी बयान आज सकिएपछि थुन्छेक बहस शुरू भएको हो। बहस भोलि पनि जारी रहने जिल्ला अदालत रौतहटले जनाएको छ। 2064 साल चैत 27 दर्जनभन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोग अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले 3 मुद्दा दर्ता गराएको छ। बयान लिने क्रममा आलमलाई 51 प्रश्न सोधिएको थियो। न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन्।
रौतहट बम विस्फोटमा ज्यान गुमाएका पीड़ित परिवारलाई न्याय दिन स्थानीय वकिलको सहभागिता शून्य भएको छ। पीड़ित परिवारलाई न्याय दिनुपर्छ भन्दै देशका विभिन्न स्थानबाट वकिल पुगे पनि स्थानीय वकिलहरूको सहभागिता भने शून्य देखिएको हो। रौतहट बार एसोसिएसनमा 55 वकिल रहेको रौतहट बारका अध्यक्ष हरिशंकर शाहले जानकारी दिनुभयो। आलमको पक्षमा भने स्थानीय 27 ओकालत नामा लिएका छन्। तर पीड़ितको पक्षमा स्थानीय स्तरका वकिलले सहभागिता नदेखाउनु दुखद भएको स्थानीय शैलेन्द्र शाहले बताउनुभयो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसी आली?
मैले 1 अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कन नै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल, प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
नेपाली बैंकका एटीएम ह्याक गरेको अभियोगमा पक्राउ परेका 5 चिनिया जेल चलान भएका छन्। उच्च अदालत पाटनले नेपालका एनआईसी सहित 7 बैंकको एटीएम ह्याक गरेको अभियोगमा पक्राउ परेका 5 चिनिया र 1 फ्रान्सेली नागरिकलाई पूर्वपक्षका लागि थुनामा पठाउन आज आदेश दिएको हो। पाटन उच्च अदालत स्थित वाणिज्य इजलासको तर्फबाट न्यायाधीशद्वय रामप्रसाद ओली र किरण पौडेलले उनीहरूलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिनुभएको हो। उच्च अदालतका प्रवक्ता मोहन सुवेदीका अनुसार एटीएम ह्याकिङ प्रकरणमा पक्राउ परेका नेपालीलाई भने धरौटीमा रिहा गरिएको छ। पूर्वपक्षका लागि थुनामा पठाइएका चिनिया नागरिकहरूलाई कारागार कार्यालय जगन्नाथ देवल सुन्धारा चलान गरिएको छ। चिनिया ह्याकरहरूको समूहले गत भदौ 21 गते शनिबार राजधानी स्थित विभिन्न 7 ब्याङ्कको एटीएम ह्याकिङ गरेर करोडौं रूपियाँ निकालेका थिए।
सत्तारूढ नेकपाले प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन दबाब दिएको छ। नेकपा संसदीय दलका उपनेता सुभाष नेमाङले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भन्नुभएको हो। संसदमा नेकपाको झण्डै 2/3 बहुमत भएको अवस्थामा संसदको नेतृत्व सभामुखको पद अर्को पार्टीलाई दिन नसकिने उपनेता नेमुवाङले बताउनुभयो। उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशन बोलाउनु पहिले नै राजीनामा गर्नुपर्ने नेमुवाङको भनाइ छ। तर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने उपसभामुखलाई राजीनामा दिन लगाउने विषयमा कुनै छलफल नभएको बताउनु भएको छ। कास्कीमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले उपसभामुखलाई राजीनामा दिन लगाउने वा फिर्ता बोलाउने भन्ने विषयमा कुनै कुरा नभएको स्पष्ट पार्नुभयो।
मेलम्चीको पानी काठमाडौँ उपत्यकाका बासिन्दालाई खुवाउने वर्षौंदेखिको आश्वासनमै सीमित भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनाको बाँकी रहेको भनिएको 5% काम सम्पन्न गर्ने गरी अहिले चिनिया निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता भइसकेको छ भने कम्पनी कार्यक्षेत्रमा खटिएको छ। तर पनि आयोजनाप्रति विगतदेखि नै असन्तुष्ट स्थानीयको गुनासो अहिले पनि यथावत छ। मेलम्ची खानेपानी आयोजनाको अवलोकनपछि सहकर्मी कोमल विश्वकर्माले तयार पारेको रिपोर्ट जगत भण्डारीबाट।
दुईटा गेट र अनि अर्को चाहिँ यो टनेलभित्र सिरिसकेपछि अम्बाथानमा 3 गेट छ र अर्को ग्याल्थुम र सिन्धुमा एउटा गेट छ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई आयोजनामा भइरहेको कामको बारेमा जानकारी दिँदै कर्मचारी आयोजनाको 95% काम सम्पन्न भइसकेकाले बाँकी 5% कामका लागि चिनिया निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको हो। अहिले आयोजनाको बाँकी काम सक्ने गरी सबै लागिरहेको बताउनुहुन्छ खानेपानी मन्त्री बिना मगर।
सिएमसी कम्पनी ब्याङ्क करप्ट पछि जुन कन्डिसन सिर्जना भयो र अब अहिले नयाँ टिमले नयाँ उत्साहका साथ कामलाई अगाडि बढाउने कोसिस गरिराखेको छ। आवश्यक पूर्वाधारहरू तयार गरिराखेको छ। कामलाई तीव्रतर गतिमा अगाडि बढाइराखेको छ। तसर्थ मेलम्ची यथाशक्र छिटो ल्याउने सन्दर्भमा मन्त्रालय हाम्रा विभागीय टिमहरू यहाँ कार्यरत कम्पनी पनि एकता
आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ। 2 प्रशोधन केन्द्र मध्ये एउटा सम्पन्न भइसकेको छ भने निर्माणाधीन केन्द्रमा पनि झण्डै 90% काम सकिएको छ। 2 महिना पहिले 15 महिनामा काम गर्ने गरी सम्झौता भएको थियो। कम्पनीलाई तोकिएको समयभन्दा अगाडि काम सके लाभांश दिने सरकारको योजना छ, जसका कारण पनि अहिले कामले गति लिएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीको दावी छ।
सिनो हाइड्रो जुन कन्ट्राक्टर छ, कन्ट्राक्ट पिरियड टनेलको लागि 12 महिना र हेडर्सको लागि 15 महिनाको छ। अहिलेकै रफ्तारमले काम गरे उसले बोनसको पनि व्यवस्था भएकोले कामको स्पिडले गर्दाखेरि पनि अहिले भइरहेको अन्य ठाउँमा गरेको अनुभव त्यहाँ परिचालन गरेको विज्ञता विज्ञ जनशक्तिले पनि चाँडो गर्न सक्ने देखिन्छ।
आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकोले तोकिएको अवधिभन्दा धेरै ढिलानो हुने सरकारी पक्षको दावी छ। तर स्थानीयलाई भने सरकारले अझै सन्तुष्ट पार्न सकेको छैन। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याल,
मेलम्ची खानेपानी आयोजनाले के काम गर्दैछ भनेर हामीलाई जानकारी गराएन भन्ने हाम्रो गुनासो छ। मेलम्ची इन्द्रावतीको पानी काठमाडौँ गएपछि यहाँ वातावरणमा असर पर्छ र त्यो वातावरणलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, यहाँको खेतीपातीलाई बदल्नु पर्छ भने यसको विकल्प पनि खोज्नु पर्छ र त्यसको बारेमा कम्ती विज्ञहरूद्वारा जानकारी गराउनु पर्छ, किसानहरूले पनि त्यो सूचित हुनुपर्छ।
मेलम्ची खानेपानी आयोजनाको आधा भन्दा बढी हिस्सा हेलम्बु गाउँपालिकामा पर्दछ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको उक्त आयोजनाले हेलम्बुमा पर्ने असरप्रति कुनै वास्ता नगरेको बताउनुहुन्छ गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डित।
राष्ट्रिय गौरवको आयोजना भनिँदै गर्दाखेरि नाम चाहिँ मेलम्ची मात्रै जोडिरहेको छ, त्यसमा हेलम्बु छ भनेर चाहिँ राष्ट्रिय गौरवको आयोजनाले चाहिँ थाहा पाइरहेको छैन जस्तो लाग्छ। हाम्रो हेलम्बु गाउँपालिकाभित्र 60% भूभाग चाहिँ टनेलको क्षेत्र पर्दछ र प्राकृतिक स्रोतको प्रभावितको हिसाबले चाहिँ कममा पर्नुपर्छ भन्ने हाम्रो माग हो।
उसो त आयोजनालाई विवाद रहित र कामलाई गति दिने सवालमा सबै पक्षसँग निरन्तर छलफल भइरहेको छ। सबैलाई खुसी बनाउने हिसाबले आफूहरू अगाडि बढेको बताउनुहुन्छ विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्का।
त्यस्तो हामी हुन दिँदैनौँ, यहाँको जनताले पनि बाँच्नुपर्छ, यहाँको जनताले आफ्नो जीवनयापन गर्न सहज रूपमा पाउनुपर्छ र यदि यहाँबाट पानी जाँदाखेरि त्यता काठमाडौँबाजी जति खुसी हुन्छन् त्यति सिन्धुपाल्चोकवासी पनि खुसी हुनुपर्छ भन्ने मानेमा हामी हाम्रो समितिले चाहिँ पहल गरेर यहाँहरूको समस्या समाधान गर्ने र छिटोभन्दा छिटो मेलम्चीमा पानी पुर्याउने कुराको चाहिँ समितिले प्रतिबद्धता जारी गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। आयोगले नेपालबाट विदेशमा काम गर्न गएका कामदार र अन्य देशका आप्रवासी कामदारको मानव अधिकारको विषयमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो। काठमाडौँमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा कामदार पठाउने र लिने 30 देशका सरकारी अधिकारी, ती देशका मानव अधिकार आयोगका प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन्। आज आयोगमा पत्रकार सम्मेलन गरेर काठमाडौँमा कार्तिक 26 देखि 28 गतेसम्म आयोजना हुने आप्रवासी कामदारको अधिकार संरक्षणका सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराइएको हो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकका अनुसार नेपालबाट रोजगारका लागि विभिन्न मुलुकमा झण्डै 60 लाख मानिस बाहिरिएको अवस्थामा उनीहरूको मानव अधिकारको बारेमा छलफल गर्नका लागि सम्मेलन आयोजना गर्न लागि हो।
प्रहरीले बनेपा नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष सहित 5 जनालाई पक्राउ पुर्जी काटेको छ। बनेपा नगरपालिकाले फोहोर जलाउने मेसिन राख्ने ठाउँ सम्याउन खोज्दा डोजरमाथि आक्रमण गरी क्षति पुर्याएको भन्दै बनेपा 9 वडा अध्यक्ष शेरबहादुर सुवाल सहित 5 जना विरूद्ध कानूनी कार्यवाहीका लागि उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी काटेको हो। सोही विषयमा संघर्ष समितिका उपाध्यक्ष डम्बर लामालाई प्रहरीले पक्राउ गरी सोधपूछ गरेको थियो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनशट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसिड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसिड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। 1 नम्बर प्रदेश सरकारले छिन्ताङ घटनाका शहीद परिवारलाई प्रति परिवार 5 लाख रूपियाँ दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय विराटनगरमा आज बसेको मन्त्री परिषद बैठकले 5 लाख दिने निर्णय गरेको हो। 2036 सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको नेतृत्वमा भएको हत्याकाण्डमा मारिएका 16 जनाको परिवारलाई राहत दिने प्रदेश सरकारले निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गोले जानकारी दिनुभयो।
अमेरिकाले नेपालको विकास, विपद व्यवस्थापन तथा भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसआईडीकी एसिया ब्यूरो सहायक प्रशासक ग्लोरिया डिस्टीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भेटमा सहायक प्रशासक ग्लोरियाले नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
प्रहरीले किर्तिपुरको जोभारबाट अमेरिकन पिस्तोल सहित 3 जनालाई पक्रेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ 14 का 47 वर्षीय मनोज बस्नेत, 35 वर्षीय देवेन्द्र भण्डारी र किर्तिपुरका 50 वर्षीय सुमन खड्कालाई अमेरिकन पिस्तोल र सोको 5 राउण्ड गोली सहित पक्रेको हो। 17C8364 नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पिस्तोल र 5 राउण्ड गोली सहित पक्राउ परेका उनीहरूमाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रहरी परीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो।
ट्र्याक खोलेको 1 वर्षपछि जाजरकोट डोल्पा सड़क औपचारिक रूपमा सड़क विभागलाई हस्तान्तरण गरिएको छ। डोल्पा सदरमुकाम दुनै स्थित नेपाली सेनाको नन्दवक्ष गण घगुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा सड़क विभागलाई हस्तान्तरण गरेको हो।
सुक्लाफाटा राष्ट्रिय निकुञ्जले चरा अध्ययन गर्न टोली परिचालन गरेको छ। प्रत्येक शुक्रबार चराको वासस्थान, आहाराको अवस्था, नयाँ चरा पत्ता लगाउन र चराका प्रजातिबारे अध्ययन गर्न 16 जनाको टोली खटिएको हो। निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीका अनुसार बाइनाकुलर र विशेष प्रकारको क्यामेराको माध्यमद्वारा चरा अवलोकनको काम भइरहेको छ।
यस वर्षको शरद याममा संसारको 7 अग्लो धवलागिर हिमालको आरोहणका लागि 3 समूहका 31 जनाले अनुमति लिएका छन्। पर्यटन विभाग पोखराका अनुसार कार्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरी हिमाल आरोहणका लागि 31 जनाले अनुमति लिएको र उनीहरूबाट 32 लाख रूपियाँ रोयल्टी प्राप्त भएको छ। यस वर्षको शरद यामका लागि पर्यटन विभागले कार्तिकसम्म दिएको अनुमतिबाट 32,08,005 रूपियाँ रोयल्टी उठेको छ। म्याग्दीको धवलागिरी गाउँपालिका 4 मुदीमा पर्ने धवलागिरीको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जम्मू काश्मीर क्षेत्रमा भारी हिमपात भएको छ। गैरातीदेखि जारी हिमपातका कारण जनजीवन नराम्ररी प्रभावित भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिमपातका कारण भएका दुर्घटनामा अहिलेसम्म सेनाका दुई जवान सहित छ जनाको मृत्यु भइसकेको दैनिक भास्करले लेखेको छ। श्रीनगरको लान गेट क्षेत्रमा सेनाको साधन दुर्घटना हुँदा भीम बहादुर र अखिलेश कुमार नाम गरेका दुई जवानको मृत्यु भएको हो। यस्तै गरी कुपवाडामा हिम पहिरोमा परि सेनाको पोस्टमा सामान ढुवानीको काम गरिरहेका दुईजना र श्रीनगरमा विद्युत विभागका एक कर्मचारी तथा हवाको क्षेत्रमा अर्का एकजनाको मृत्यु भएको छ। श्रीनगरको तापक्रम शून्यभन्दा तल पुगेको छ। श्रीनगर जम्मू हाइवे बन्द रहेको र सड़कमा 2000 बढी सवारी साधन फसेका छन्। श्रीनगर एयरपोर्टमा भिजिबिलिटी लो भएपछि सबै उडान रद्द गरिएको छ। अधिकारीहरूका अनुसार श्रीनगरमा आज बिहानसम्म 11 सेन्टिमिटर र घाटीको काञ्जीगुण्डमा 12 सेन्टिमिटरसम्म हिउँ जमेको छ। गुलमगढमा सबैभन्दा धेरै 62 सेन्टिमिटरसम्म बरफ जमेको छ।
टर्कीका राष्ट्रपति रिसेफ तैयफ अर्दोगानले आफ्नो देशको सुरक्षा बलले इस्लामिक स्टेट आईएसका पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नीलाई गिरफ्तार गरेको बताउनु भएको छ। मंगलबार बगदादीकी दिदी पक्राउ परेको बताएको टर्कीले यसपटक बगदादीकी पत्नी पक्राउ परेको जानकारी दिएको हो। बगदादीकी पत्नीसँग आईएसबारे थुप्रै सूचनाहरू भएको विश्वासमा उनलाई गिरफ्तार गरिएको र यो ठूलो सफलता भएको टर्कीका अधिकारीहरूले बताएका छन्। केही दिन अघि अमेरिकाले सिरियाको इदलिब क्षेत्रमा गरेको विशेष कार्यवाहीमा बगदादीको मृत्यु भएको थियो। अमेरिकी सेनाले घेरा हालेपछि बगदादीले आफैले बोकेको आत्मघाती बम विस्फोट गराएका थिए। उक्त घटनामा बगदादीका दुई सन्तानको पनि मृत्यु भएको थियो। बगदादीको मृत्युलाई अमेरिकाले ठूलो सफलताका रूपमा हेरेको छ। टर्कीका राष्ट्रपति एर्दोगानले राजधानी अंकारामा संचारकर्मीहरूसँग कुरा गर्दै बगदादीकी पत्नी तथा बगदादीका दिदी र भिनाजुलाई पनि पक्राउ गरेको जानकारी दिनुभयो। टर्कीका अधिकारीहरूले मंगलबार बगदादी कि दिदी रश्मिया आवाजलाई गिरफ्तार गरेको बताएका थिए।
रूसको जासुसी संगठनले मध्यपूर्वमा सक्रिय आतंकवादीहरूका 2000 बढी आफन्तबाट रूसलाई खतरा रहेको बताएको छ। रूसको संघीय सुरक्षा सेवा अन्तर्गत इन्टेलिजेन्स एजेन्सीले 2000 बढी रूसी नागरिकहरू जो मध्यपूर्वमा सक्रिय आतंकवादीका आफन्त भएका पत्ता लगाएको हो, उनीहरू रूस फर्कने प्रयासमा रहेको र उनीहरूबाट ठूलो सुरक्षा खतरा रहेको समेत एजेन्सीको दावी छ। रूसको आरआईए न्यूज एजेन्सीसँगको कुराकानीमा एफएसबीका प्रमुख निर्देशक एलेक्जेन्डर बटनिकोभले उनीहरूबाट आतंकवादी खतरा देखिएको समेत बताएका छन्। बटनिकोभले उनीहरू मध्यपूर्वमा संघर्ष चलिरहेका क्षेत्रलाई छाडेर मानवीय सहयोगका आधारमा प्रवेश गर्ने प्रयासमा रहेका अनुमान गरिएको समेत बताएका रोइटर्समा उल्लेख छ।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यानमारसँग पराजित भएको छ। म्यानमारको मण्डलाथिर स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग 3-0 पराजित भएको हो। नेपालले पहिलो हाफमा 2 गोल र दोस्रो हाफमा 1 गोल खायो। नेपालले विश्वकप छनौट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले आगामी नोभेम्बर 19 कुवेतसँग खेल्दैछ। कतारमा सन् 2022 हुने फिफा विश्वकपको दोस्रो चरणको छनौट अन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न बाँकी छ। विश्वकप छनौटमा नेपालसम्म बीमा र म्यानमार समूह एफमा रहेका छन्।
मेरिलेबोन क्रिकेट क्लब एमसिसीले नेपाल विरूद्धको 3 दिवसीय क्रिकेटमा 302 रनको फराकिलो अग्रता बनाएको छ। किर्तिपुर क्रिकेट मैदानमा आज नेपाललाई सस्तैमा समेट्दै दोस्रो इनिङ्स थालेको एमसिसीले 21 ओभरमा 2 विकेट गुमाएर 91 रन जोडेको छ। एमसिसीका विल रोड्सले 30, विली गुडलम्यान 39 रनमा आउट हुँदा टम वेट्सले 17 रनमा अभिजित रहेका छन्। एमसिसीले पहिलो इनिङ्समा 101 ओभर 5 बलमा अल आउट हुँदै 364 रन बनाएको थियो। पहिलो दिन 87 ओभरमा 6 विकेट गुमाएर 311 रन जोडेको एमसिसीले दोस्रो दिन आज 53 रन जोड्दा बाँकी 4 विकेट गुमाएको थियो। नेपालका सन्दीप लामिछाने र करण केसीले 3-3 विकेट लिए। यस्तै सोमपाल कामी र शरद भेस्वाकरले 2-2 विकेट लिए। नेपाल पहिलो इनिङमा 44 ओभर 4 बलमा 153 रन जोड्दा अलआउट भयो। नेपालका कप्तान ज्ञानेन्द्र मल्ल 0 रनमा आउट हुँदा राजु रिजालले 8 रन जोडे। यस्तै शरद भेस्वाकर 4 रनमा आउट भए।
र बंगलादेशमा हुने एभिसी सेन्ट्रल जुन महिला च्याम्पियनसिप खेल्न नेपाली महिला टोली बंगलादेशको ढाका पुगेको छ। 12 जना खेलाड़ी सहितको टोली ढाका पुगेको हो। नेपालले आगामी आइतबार मालदिवसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले अफगानिस्तानसँग आगामी सोमबार प्रतिस्पर्धा गर्नेछ भने तेस्रो खेलमा नेपालले उपाधिको दावेदार मानिएको किर्गिस्तानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ। लीगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
सरकारले मित्रता छ भन्दैमा भारतलाई सीमा मिच्न नदिने, बैतडीमा मोदीको पुतला दहन, गो ब्याक इण्डिया भन्दै प्रदर्शन।
मंगसिर 14 उपनिर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता, सरकारले सुरक्षाका लागि सेना खटाउने।
रौतहट बमकाण्डमा पक्राउ परेका आलम विरूद्ध थुन्छेक बहस सुरु, एटीएम ह्याक गर्ने 5 चिनिया जेल चलान।
जम्मू काश्मीर क्षेत्रमा भारी हिमपात, जनजीवन नराम्ररी प्रभावित, 6 मृत्यु।
र म्यानमारसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल 3-0 पराजित।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। लक्ष्मी र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।